यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसले आजदेखि निर्वाचन लक्षित 1 महिने अभियान शुरू गर्दै अभियानको सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने। आसन्न निर्वाचनमा सत्ता गठबन्धन बीच सहकार्यको प्रयास गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह। सुर्खेतको रामघाट स्थित भेरी नदीमा नुहाउने क्रममा 3 जना बालबालिका बेपत्ता, बेपत्ताको खोजी जारी। र रशियाद्वारा युक्रेनको राजधानी कियव बाहिर आक्रमण तीव्र, हालसम्म 1300 युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी राष्ट्रपतिद्वारा जानकारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरूले निर्वाचन केन्द्रित अभियान शुरू गर्न थालेका छन्। राजनैतिक दलका नेताहरू चुनावलाई ध्यानमा राख्दै यति बेला जिल्ला दौड़ामा समेत लागेका छन्। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आजदेखि निर्वाचन लक्षित 1 महिने अभियानको शुभारम्भ गर्दैछ। घर घर जाउँ, कांग्रेस जिताउँ नाराका साथ शुरू हुने अभियानको आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने नेपाली कांग्रेसले जनाए। आज प्रारम्भ हुने अभियान 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ शुरू गर्ने कांग्रेसको तयारी छ। चैत 29 गतेसम्म संचालन हुने अभियान मार्फत पार्टीका एजेण्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गरिने प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर महतले विभिन्न 8 वटा मुद्दामा अभियान केन्द्रित गरिने पनि बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले तराईमा देखिएको नागरिकताको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग हिजो भएको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय समस्यालाई सबै राजनैतिक दल मिलेर समाधान गर्नुपर्ने भएकाले सरकारलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो। लोकतान्त्रिक समाजवादीका नेताहरूले तराईमा देखिएको नागरिकता समस्या समाधानका लागि र तराई मधेस आन्दोलनका क्रममा मुद्दा चलाइएका व्यक्तिको रिहाई तथा क्षतिपूर्तिको विषय टुंगोमा पुर्याउन माग गर्नुभएको थियो। प्रधानमन्त्रीसँग लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुर, नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला लगायतले भेट गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा सकेसम्म गठबन्धन बीच सहकार्य गर्ने नभए एक्लै प्रतिस्पर्धा गर्ने बताउनु भएको छ। दिवंगत नेता पुष्पबहादुर बोगटीको नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिग अनावरण गर्दै अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयनका पछिमा देखिएको समस्या समाधानका लागि सत्तारूढ़ गठबन्धन बीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोशिश गरिने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै देश बनाउने पार्टी भएको दावी गर्नुभएको छ। वीरगंज महानगरपालिकाको प्रसौनीमा नेकपा एमाले पर्सा जिल्ला कमिटिद्वारा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले तराई मधेसमा विद्यमान नागरिकताको समस्या समाधान गर्न आफू प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएर वंशजका सन्ततिलाई नागरिकता दिने पहल गरेको पनि बताउनुभयो। त्यस्तै नेपाल निजामती कर्मचारी संगठनको 11 राष्ट्रिय अधिवेशनको हिजो काठमाडौँमा उद्घाटन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष ओलीले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा कर्मचारीहरूलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न आग्रह गर्नुभएको छ। अध्यक्ष ओलीले कर्मचारीले जुनसुकै सरकार भए पनि साथ र सहयोग पुर्याउनु पर्ने सुझाव दिनुभयो। आगामी निर्वाचन स्वच्छ र निष्पक्ष सम्पन्न गर्ने दायित्वमा नचुक्न कर्मचारीलाई आग्रह गर्नुहुँदै अध्यक्ष ओलीले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा सहयोग र साथ दिने पनि बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले स्थानीय तहको आसन्न निर्वाचनमा सबै स्थानमा उम्मेद्वारी दिने बताउनु भएको छ। पार्टीको इलाम काठमाडौँ सम्पर्क मञ्चद्वारा हिजो आयोजित भेलामा वरिष्ठ नेता खनालले जनवादी क्रान्ति सफल भए पनि देशमा गरीबी न्यूनीकरण हुन नसकेको तथा शोषण अन्याय र विभेदको अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो। वरिष्ठ नेता खनालले कलाकारले अब समाजवादी कला र साहित्य सिर्जना गर्नुपर्नेमा जोड़ समेत दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार रहेको बताउनु भएको छ। हिजो धनगढ़ी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताउनुभयो। नेपाली कंग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले तोकिएको मितिमा स्थानीय निर्वाचन हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन बाजुराले हिजो मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री पाण्डेले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभयो। सहमहामन्त्री पाण्डेले गठबन्धनको सरकार भए पनि ओडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने पनि बताउनुभयो। जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कमिटिको बैठक आजदेखि काठमाडौँमा शुरू हुँदैछ। यसअघि हिजो संघीय परिषदको बैठक बसेको थियो। परिषदका अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भएको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि छलफल भएको छ। प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतको विषय समेटिएको छ। दस्तावेजमाथि सामूहिक छलफल हुने पनि जसपाले जनाएको छ। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरिएको बताउनु भएको छ। कांग्रेस भद्रपुर दश झापाले हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले देशको आमदानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग स्वीकृत गरिएको बताउनुभयो। महामन्त्री शर्माले विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसीसी स्वीकार गरिएको उल्लेख गर्नुहुँदै अमेरिका र चीनको अन्तर्द्वन्दलाई पछि विपक्षी बनाउन चाहनेले एमसीसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेसँगै आयात धान्न मुस्किल हुँदै गएकाले विद्युतीय उपकरण प्रयोग गर्न आग्रह गर्नुभएको छ। ललितपुरमा हिजो आयोजित एक कार्यक्रममा मन्त्री भूषालले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ़ेकाले आफ्नै देशको ऊर्जा प्रयोग गर्न आग्रह गर्नुभयो। मन्त्री भूषालले विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने भएकाले जलविद्युतको भरपूर उपयोग गरी देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न सबैमा आग्रह गर्नुभयो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय शहरी नीति 2064 समय अनुकूल सुधार गर्न जरूरी भइसकेको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा हिजो आयोजित राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी कार्यशालामा मन्त्री झाँक्रीले व्यवस्थित शहरको विकासका लागि समय सापेक्ष नीति आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले पहाड़बाट तराईतिर ठूला शहरबाट साना शहरतिर बढ़दै गएको बसाई सराई चुनौतीका रूपमा देखिन थालेकाले शहरी नीति र शहरी विकास ऐन तर्जुमा गर्न लागिएको पनि बताउनुभयो। टर्कीको अन्तालियामा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारी बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा हुनुका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्नेबारे विचार विमर्श भएको थियो। भेटमा परराष्ट्र मन्त्री डा खड्काले नेपाली उत्पादनको निर्यात बढ़ाउन सहज बजार पहुँचका निम्ति सहजीकरण गर्न तथा नेपालमा उपलब्ध लगानीको अवसरको उपयोग गर्न यूका अर्थमन्त्री मन्त्रीसँग आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हिजै परराष्ट्र मन्त्री डा खड्काले 50 बढ़ी देशका परराष्ट्र मन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा लोकतान्त्रिक शासन र सुरक्षा तथा दिगो क्षेत्रीय विकासका लागि नयाँ एसिया विषयमा भएका दुई बेग्ला बेग्लै सत्रलाई सम्बोधन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। सुर्खेतमा हिजो भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य जारी राखिएको छ। जिल्लाको भेरी गंगा नगरपालिका 11, रानी बगरका 10 वर्षीय गंगा खड्का, 8 वर्षीय कृष्णा सिंजाली र लेगवेसी नगरपालिका 5 खल्टाकुराका 10 वर्षीय दिनेश बुढा हिजो नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घरती मगरले जानकारी दिनुभयो। उहाँले नदीबाट हराएको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय छिन्चु, इलाका प्रहरी कार्यालय लेगवेसी र रामघाट चौकीबाट खटिएका प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले भेरी नदीका दुवैतिरबाट हराइरहेका बालबालिकाहरूको खोजी कार्य जारी राखेको बताउनुभयो। उहाँका अनुसार हिजो साँझदेखि राति अबेरसम्म भेरी नदीका दुवै किनारातर्फ हराएका बालबालिकाको खोजी गरिए पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन। हराएका बालबालिकाको खोजी कार्यका लागि आज सशस्त्र प्रहरी बलको गोताखोर समेत प्रयोग गरिने योजना रहेको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिक लोक संस्कृतिको विकास र प्रवर्धनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले हिजो काठमाडौँमा गरेको कलाकार सम्मान कार्यक्रममा उपराष्ट्रपति पुनले मौलिक संस्कृतिको उचित संरक्षण र प्रचार प्रसार गर्न सके अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढ़ाउन सकिने बताउनुभयो। उपराष्ट्रपति पुनले आधुनिकता भित्र्याउने नाममा लोक संगीतको मौलिकता हराउन सक्नेतर्फ समयमै ध्यान दिन कलाकारहरूलाई आग्रह समेत गर्नुभयो।
आधुनिकताको नाममा विकृति विसंगतिहरूले प्रवेश पाउनु सभ्य समाजका लागि राम्रो भने होइन, यसमा कलाकारहरूले ध्यान पुर्याउनु हुनेछ भन्ने कुरा मलाई विश्वास छ। हाम्रा गीतका शब्द र त्यस गीतमा बज्ने भिडियो त्यही समाज सुहाउँदो हुनुपर्दछ, हाम्रो समाज सुहाउँदो हुनुपर्दछ। विश्व सामु नेपालको चिनारी बनेको लोक तथा दोहोरी गीतको मौलिकता जोगाउन कलाकार साथीहरूलाई म आग्रह गर्न चाहन्छु।
मुलुकमा कोविड 19 को संक्रमण क्रमशः कम हुँदै गएको छ। यद्यपि जोखिम भने यथावत रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाव दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो 5062 जनाको परीक्षण गर्दा 73 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा 192 जना संक्रमण मुक्त भएका छन्। हिजो कोरोना संक्रमणबाट मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 11,950 पुगेको छ। हाल देशभर 5,050 जना सक्रिय संक्रमित रहेका र 106 जना क्वारेन्टीनमा बसेका छन्। हिजो 1,13,004 जनाले कोविड 19 विरूद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ। खोप अभियान शुरू भएता 4,78,82,800 मात्रा खोप लगाइसकिएको छ भने 1,86,11,626 जनाले पहिलो मात्रा खोप लगाएका छन्। 1,83,79,451 जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् भने हिजोसम्ममा 16,38,536 जनाले खोपको अतिरिक्त मात्रा समेत लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले रेडियो नेपालको प्रसारण पहुँच देशभर पुर्याउनका लागि सरकार प्रयासरत रहेको बताउनु भएको छ। रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको हिजो निरीक्षणका क्रममा सचिव डाक्टर अर्यालले कर्णाली प्रदेशका लोकगीत र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने किसिमका कार्यक्रम रेडियो नेपालले संचालन गर्नुपर्ने बताउनुभयो। सचिव डाक्टर अर्याललाई रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख आनन्द विश्व पन्तले कार्यालयको प्राविधिक आर्थिक प्रसारण हुने कार्यक्रम लगायतका बारेमा जानकारी गराउनु भएको थियो। सचिव डाक्टर अर्यालले हिजै हुलाक निर्देशनालय सुर्खेत, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत र नेपाल टेलिकमको जिल्ला कार्यालय सुर्खेतको पनि निरीक्षण गर्नुभएको थियो। तनहुँमा दलित र महिलालाई समेत पुरोहित बनाउन तालिम सञ्चालन गरिएको छ। सबै जाति र वर्गबाट पुरोहित तयार पारी जातीय र लैंगिक विभेदलाई चिरेर समाजमा समानता कायम गर्न विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समितिले कर्मकाण्ड तालिम सञ्चालन गरेको हो। तनहुँबाट अशोक विश्वकर्माको यो रिपोर्ट।
व्यावसायिक टेलर मास्टरको काम छोडेर यति बेला तनहुँ दुलीगौंडाका दिपेन्द्र परियार पुरोहित तालिम लिन व्यस्त हुनुहुन्छ।
दलित वर्गमा चाहिँ अलिकति यो कर्मकाण्ड गर्नको लागि ब्राह्मण समुदायहरू आउन अनिच्छुक देखिने त्यस्तो समस्याहरू पाउनै गाह्रो हुने कर्म गर्दै गएपछि पुरोहित भइएला तर सिक्नकै लागि हो सुरुमा त
विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर कमिटिले आयोजना गरेको 45 दिने कर्मकाण्ड तालिममा अन्य समुदायसँगै दलित समुदायका प्रशिक्षार्थीहरू मात्रै छैनन् यहाँका केही महिलाहरूले पनि पुरोहित तालिम लिइरहेका छन् तिथि मिति र पात्रो सम्बन्धी सामान्य ज्ञान हासिल गर्नुभएकी गाछेपानीकी इन्दिरा पौडेल आवश्यक परे महिलाहरू पुरोहित बनेर समाज परिवर्तनको उदाहरण बन्न सक्ने बताउनुहुन्छ
आवश्यक परे हामीले पुरोहितको काम पनि गर्न सकिन्छ अनि पर्याय गराउन नपरे पनि जानेर बस्यो भने त राम्रो हुन्छ नि त
यहाँ विगत 4 वर्षदेखि कर्मकाण्ड तालिम सञ्चालन हुँदै आएको छ पुरोहित उत्पादन गर्न सञ्चालन गरिएको तालिमले धर्म र संस्कारको संरक्षण सँगै आमदानी संघ समेत जोड्ने भएपछि वर्षेनी तालिम लिनेहरू बढ्दै जान थालेको प्रशिक्षक नारायण घिमिरेले बताउनुभयो
सबै जात जाति सबै महिला सबै उमेरका व्यक्तिहरूलाई हामीले तालिम दिएका छौँ र अहिले 4 वर्ष त 40-42 तपाईँले देख्नु भएको छ यो निकै फलदायी भएको छ यो कर्म गरेर कतिपयले एउटा पेसाको रूपमा काम गर्नु भएको छ
हिन्दू धर्ममा दलित समुदाय र महिला वर्गबाट पुरोहित भएर अन्य सरह अवसर पाएको उदाहरण निकै कम छ तर असमानतालाई चिरेर पुरोहित बनाउन सञ्चालन गरिएको तालिमले व्यवहारमा सबै वर्ग र समुदाय बीचको समानता कायम गर्न मद्दत पुर्याएको विश्व हिन्दू महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष विवेक खनालको दावी छ
प्रत्येक समुदायलाई बोलाइयो भने उहाँहरू नै त्यहाँबाट पुरोहितको रूपमा उत्पादित हुनुहुन्छ अनि उहाँहरूलाई सजिलो पनि हुन्छ समानता देखाउन पनि खोजेको
सबै समुदायका लागि आवश्यक पर्ने कर्मकाण्डको सिपलाई विस्तार गरिएको यो उदाहरणले समाजमा आत्मनिर्भरताको विकास त गर्छ नै अन्तर समुदाय प्रतिको परनिर्भरता अटेर धर्म संस्कारको संरक्षणमा पनि टेवा पुग्न सक्छ अशोक विश्वकर्मा तनहु
जनसेवा समाज पाँच थरको आयोजनामा पाँच थरको फिदिममा सञ्चालित 4 दिने निशुल्क आँखा शिविरबाट पाँच थर सहित ताप्लेजुङ र 13 थुम्का 1,000 बढ़ीले सेवा लिएका छन् पाँच थरबाट दुर्गा खनालको यो रिपोर्ट
पाँच थरको फिदिममा सञ्चालन भएको 4 दिने निशुल्क आँखा शिविरबाट पाँच थर सहित ताप्लेजुङ र 13 थुम्का 1,457 जना आँखाका बिरामीले सेवा लिएका छन् शिविरले आँखाको समस्याबाट धेरै मुक्त भएको र बन्द भएको आँखा खुलेकोमा अत्यन्तै हर्षित भएको बिरामीहरू बताउँछन्
उपचार गर्न पायौं नभए कहाँ जान्थ्यौं हामी नहुने मान्छे कुएर बस्नु पर्थ्यो साह्रै खुसी लागेको छ
शिविरमा गएर मैले जुन आँखा अपरेसन गरेपछि खोल्दाखेरि
जनसेवा समाज पाँच थरको आयोजनामा फिदिम नगरपालिकाको आर्थिक सहयोग र मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा भएको शिविरमा 218 जनाले अपरेशन सेवा लिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो
यस शिविरमा 1457 जना मान्छे लाभान्वित भयो भने 218 जना मोतिया बिन्दु तथा विभिन्न आँखाका बिमारी भएको आँखाको अपरेशन भयो र यसमा हामीलाई विशेष गरी आर्थिक सहयोग फिदिम नगरपालिका कार्यालयको थियो भने
शिविरमा आएका बिरामीहरूको मोतीबिन्दु ऐजरी पलाएको ढकनी फर्केको लगायतको अपरेशन गरिएको मेची आँखा अस्पतालका चिकित्सक डाक्टर पुरूषोत्तम जोशीले बताउनुभयो
218 जनामा 198 जना मोतीबिन्दुका 20 जना चाहिँ अरू अपरेशन भयो 20 जनामा 12 जनाको चाहिँ ऐजेरो पलाएको टेरिजमको अपरेशन भयो भने बाँकीको ढकनी फर्केको अपरेशन भयो
फिदिम नगरपालिकाको 5,98,000 आर्थिक सहयोगमा शिविर सम्पन्न भएको हो दुर्गा खनाल रेडियो नेपाल पाँच तर
ओइ के हो तेरो चाल बडो चिन्तित देखिन्छस् त
ए तप जीवनदेखि नै वाक्क लागिसक्यो यार मन्न पनि नसकिने तल्ला गरेले विदेश आउँ भन्थ्यो आफूसँग पैसा पनि भएन लालावाला च्याउ च्याउ कराउँछन् पेट खाली भए कराउने भए बुढी उफ्रेर हैरान्छ खै कस्तो कर्म लिएर जन्मेछ यार
के कर्म शर्मको कुरा गरेको सानो तिनो भए पनि काम गरे भइहाल्यो नि भातै खानालाई त के समस्या होला र
ए चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि वाइ याद कुरा गर्दो रहेछ
मैले जिस्काएको होइन भने पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो अहिले मैले काम गर्दैछु त
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार गरिबको को हुन्छ र लौ लौ मलाई पनि काम मिलाइदिएन यार साह्रै दुःख पो पाइयो
यहाँ के कुरो गरे होला हामी जस्तैकै लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि बरु तँ पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दिएन मैले निवेदन दिएको थिएँ यी अहिले म काम गर्दैछु त
ए हो र लौ यार मेरो पनि नाम दर्ता गर्न सोच फोर्स लगाइदिएन कल्याणै हुन्छ यार धर्मै लाग्नेछ
है के को सोच फोर्स नि वडा कार्यालयमा जाने फारम भर्ने
हो र
तपाईहरू पनि बुझ्नुहोस् यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको ओडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस् याद राख्नुहोस् निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है
श्रमको सम्मान राष्ट्रको अभियान न्यूनतम रोजगार नागरिकको अधिकार प्रधानमन्त्री रोजगार कार्यक्रम
अब के अन्तर्राष्ट्रिय समाचार रसियाले युक्रेनको राजधानी कियव बाहिर आक्रमण तीव्र पारेको छ रसियाली सेनाले राजधानीको दक्षिण भागमा रहेको सैनिक अखडामा क्षेप्यास्त्र प्रहार गरी शहरतर्फ लम्किँदै गरेको बीबीसीले जनाएको छ आक्रमण तीव्र पारेको रसियाले 80 जना सर्वसाधारणले आश्रय लिइरहेको मारियोपाल स्थित एक मस्जिदमा पनि विस्फोट गराएको युक्रेनले दावी गरेको छ रसिया र युक्रेन बीचको युद्ध रोक्ने प्रयासहरू फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोन र जर्मनका चान्सलर ओलाफ स्क्रोजले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बताइएको छ रसियाले युक्रेनमाथि आक्रमण गरेको आज 18 दिन पुगेको छ भने युक्रेनको राजधानी कियव युद्ध मैदानमा परिणत भएको बीबीसीले जनाएको छ यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी आक्रमणमा हालसम्म 1300 युक्रेनी सैनिकको मृत्यु भएको बताउनु भएको छ पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले 500 रसियाली सैनिकले युक्रेनका सैनिक समक्ष आत्मसमर्पण गरेको दावी समेत गर्नुभएको छ रसियाली सेनाको ठूलो समूह यति बेला राजधानी कियवबाट 25 किलोमिटर पर रहेको बीबीसीले उल्लेख गरेको छ रसियाले युक्रेन विरूद्ध लड्न जान चाहने अन्तर्राष्ट्रिय लड़ाकू समूहहरूलाई अनुमति दिएपछि सामाजिक सञ्जाल मार्फत त्यस्ता लड़ाकूहरूको भर्ना गरिएको छ युक्रेनमा युद्ध शुरू हुन केही हप्ता अघि नै पहिले युद्ध लड़ेका र रसियासँग नजिक रहेका त्यस्ता समूहहरूलाई युक्रेनमा लड़न रसियाले गोप्य रूपमा आमन्त्रण गरेको बेलायती प्रसारण संस्था बीबीसीले उल्लेख गरेको छ साउदी अरबको अदालतले आतंकवादसँग सम्बन्धित अपराधका लागि एकै दिनमा 81 जनालाई मृत्युदण्डको फैसला सुनाएको छ साउदी अरबको अदालतले उनीहरू इस्लामिक स्टेट समूह यमनको हुथी विद्रोही सेना र अल कायदासँग सम्बद्ध रहेका कैदीहरू र आतंकवादी संगठनहरूमा आबद्ध रहेको जनाउँदै मृत्युदण्डको फैसला सुनाएको हो अब आर्थिक समाचार
रसुवागढ़ी नाकाबाट आयात हुने चिनिया सामग्रीको परिणाम बढ़ाउन दुई देशका अधिकारीहरू सहमत भएका छन् रसुवा र केरुङ स्थित जिलुङ प्रान्तका सीमा अधिकारी बीच भएको भर्चुअल वार्तामा नेपाल भित्रिने चिनिया सामग्रीको आयात परिणाम बढ़ाउने समझदारी भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ कोविड 19 संक्रमण शुरू भए यता चिनिया अधिकारीहरूले नेपाल पठाउने कन्टेनर संख्या घटाएका थिए चिनिया पक्षले नियन्त्रित मात्रामा सामान छोड्दा चीनसँगको आयात व्यापार उल्लेख्य रूपमा घटेको छ नौ कन्टेनर मार्फत भइरहेको आयातलाई वृद्धि गरी आगामी मंगलबार मार्च 15 तारीकदेखि दैनिक 14 कन्टेनर मार्फत चिनिया सामग्री रसुवागढ़ी ल्याउने समझदारी भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले जानकारी दिनुभयो दैनिक 14 ठूला चिनिया कन्टेनर मार्फत व्यवसायी सामग्री सहित रसुवागढ़ी आउन थालेपछि यताका 28 नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने व्यवसायहरूले बताएका छन् चालू आर्थिक वर्षको पहिलो 7 महिनामा 12,46,34,00,000 रूपियाँ बराबरको धान नेपालमा आयात भएको छ यस अवधिमा 42,63,57,800 केजी धान नेपाल आयात भएको हो केही वर्षदेखि नेपालमा लगातार चामल धान र धानको बिउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ चालू आर्थिक वर्षको पहिलो 7 महिनामा भारतबाट 42,52,57,791 केजी चामल बनाउन प्रयोग हुने धानको आयात भएको भन्सार विभागले उल्लेख गरेको छ यस अवधिमा भारतबाट 3,21,52,000 मूल्य बराबरका 11,03,000 विभिन्न जातका धानका बिउ समेत नेपालमा आयात भएको छ राष्ट्रिय ध्वजाबाग नेपाल वायु सेवा निगमको ग्राउन्डेड भएको न्यारो बडी A320 जहाजले शनिबारदेखि पुनः नियमित उडान शुरू गरेको छ इन्जिनमा समस्या भएर कतारको दोहामा 2 महिना अघि ग्राउन्डेड भएको उक्त जहाज मरमतपछि उडान योग्य भएको हो उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो ग्राउन्डेड जहाजले मरमतपछि शनिबारदेखि नियमित उडान शुरू गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो नेपाल घरेलु तथा सानो उद्योग महासंघको अध्यक्षमा उमेश प्रसाद सिंह निर्विरोध निर्वाचित हुनुभएको छ महासंघको वीरगंजमा सम्पन्न 25 राष्ट्रिय महाधिवेशन तथा 22 राष्ट्रिय महिला उद्यमी सम्मेलनले यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका सिंहलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कणेल सहित 80 जना सदस्यहरू निर्वाचित हुनुभएको छ
भुवन आचार्य अब खेल समाचार
पाँचौं झापा गोल्ड कपको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा एघार भिड्ने भएका छन्। डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा संकटा क्लबमाथि 2-0 गोल अन्तरको जित निकाल्दै झापा घरेलु मैदानमा पाँचौं पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो। यसअघिका तीन संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि आफ्नो हातमा पार्न सफल भएका थिए। झापालाई फाइनल प्रवेश गराउन विमल घरते मगरले 2 गोलको योगदान गरे। पहिलो हाफमा 1-0 अग्रता बनाएको झापाले दोस्रो हाफमा थप 1 गोल गर्न सफल भयो। फाइनल प्रवेश गरेसँगै झापाले कम्तीमा 6,05,000 सुरक्षित गरेको छ। खेलको म्यान अफ दि म्याच विमल घरती मगर भए भने उनले 9,999 रूपियाँ प्राप्त गरेका छन्। विजेता टोलीले 12,55,000 प्राप्त गर्नेछ। नेपाल मलेसिया र पपुवा न्युगिनी बीच मार्च 28 त्रिकोणात्मक सिरिज अन्तर्गतका खेलहरू हुने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले शनिबार मार्च 28 अप्रेल 4 हुने त्रिकोणात्मक T20 श्रृंखलाको खेल तालिका सार्वजनिक गरेको छ। नेपाल मलेसिया र पपुवा न्युगिनी पीएनजी सम्मिलित श्रृंखला किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। श्रृंखलामा हरेक टीमले 2-2 खेल खेल्नेछन् र शीर्ष दुई टीमले फाइनल खेल्नेछन्। श्रृंखलाको पहिलो खेल नेपाल र पपुवा न्युगिनी बीच मार्च 28 हुनेछ।
गिरिशा उपाध्याय, अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली रही प्रदेश 1 गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र पूर्वी पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 79%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान सूर्योदय काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:16 भयो भने सूर्यास्त भरि साँझ 6:11 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाली कांग्रेसले आजदेखि निर्वाचन लक्षित 1 महिने अभियान शुरू गर्दै अभियानको सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने। आसन्न निर्वाचनमा सत्ता गठबन्धन बीच सहकारीको प्रयास गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। आगामी वैशाख 30 हुने स्थानीय तह निर्वाचनमा कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह। सुर्खेतको रामघाट स्थित भेरी नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ताको खोजी जारी र रशियाद्वारा युक्रेनको राजधानी बाहिर आक्रमण तीव्र, हालसम्म 1300 युक्रेनी सेनाको मृत्यु भएको युक्रेनी राष्ट्रपतिद्वारा जानकारी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।